एकजना मानिसका दुई छोराहरू थिए। उसले पहिलो कहाँ आएर भन्यो, छोरो गएर आज दाखबारीमा काम गरिदिए। त्यसले जवाफ दियो, म जान्न, तर पछिबाट पछुताएर गयो। दोस्रो कहाँ आएर उसले त्यसै भन्यो र त्यसले जवाफ दियो, म जान्छु, तर गएन। अब यी दुईमा कुन साईले बाबुको इच्छा पालन गर्यो? तिनीहरूले जवाफ दिए, पहिलो साईले। यो मत्ती 21 अध्यायबाट लिएको दुई छोराहरूको दृष्टान्त हो। सुप्रियहरू, तपाईँ कुन चाहिँ छोरा हो? हस् हुन्छ म गरिहाल्छु भन्ने तर नगर्ने दोस्रो छोरो, कि पहिले इन्कार गर्ने तर पछि पछुताएर जाने पहिलो छोरो? मलाई लाग्छ हामी पहिलो छोरो जस्तो भन्दा बढी दोस्रो छोरा जस्तो छौँ। तर प्रियहरू, हामी सबैजना पिताको इच्छा पालना गर्ने छोराहरू हुन बोलाइएका छौँ। तर पिताको इच्छा के हो? पिताको इच्छा यस पुस्तकमा पाउन सक्दछौँ। परमेश्वर बोल्नुभएको छ, उहाँले आफ्नो वचनमा बोल्नुभएको छ। सो त्यसैले हामीले उहाँको वचन सुन्नुपर्छ र उहाँको वचन पालन गर्नुपर्छ। याकुबले यही कुरा आजको खण्डमा भनेका छन्। कृपया मसँग याकुब 1:19-27 पठाउनुहोस्। तपाईँसँग बाइबल छ भने कृपया तपाईँको बाइबलमा याकुबको पत्रलाई पठाउनुहोस्। याकुब हामी 1:19-27 हेर्छौँ। तपाईँलाई थाहा छ हामीले गएको हप्तादेखि याकुबको पत्रबाट नयाँ वचनको श्रृङ्खला सुरु गरेका छौँ। हामी चर्चमा वचनलाई एकदमै श्रृङ्खलाबद्ध तरिकाले हेर्ने गर्दछौँ। हामीले योभन्दा अगाडि फिलिपीको पत्रलाई हामीले वचन श्रृङ्खलाबद्ध रूपमा प्रचार गरेर सुनेर हामीले सिधाइसकेका छौँ। हामी धेरै वृद्धि पनि भएका छौँ र अहिले हामी याकुबको पत्रमा छौँ। याकुब 1:19 हामी 19 आइपुगेका छौँ। तपाईँसँग बाइबल छ भने तपाईँले यसलाई ठुलो बाइबलको पृष्ठ सङ्ख्या 1656 पाउनुहुन्छ। र तपाईँसँग बाइबल छैन भने दायाँ बायाँ हेर्नुहोला वा पछाडि हाम्रो टेबलमा, बाहिरपट्टि टेबलमा केही बाइबलहरू उपलब्ध छन्। तपाईँले आफ्नो प्रयोजन हुँदै चलाउन सक्नुहुन्छ। तर हामी चाहन्छौँ, हाम्रो तपाईँलाई अनुरोध यही छ कि तपाईँ जसै यहाँ बसेर बच्न सुन्नुहुन्छ, बाइबल खोलेर आफ्नो काखमा राख्नुहोस् र कलम कपी ठिक पार्नुहोस् अथवा तपाईँले पाउनुभएको बुलेटिनको पछाडिपट्टि यो खाली भाग छ वचन नोट भनेर तपाईँले यसमा वचनको बुदाहरू टिप्न सक्नुहुन्छ। र विशेष गरी घरेलु सङ्गति, हामी मङ्गलबारको दिन घरेलु सङ्गतिमा भेला हुँदछौँ र आज प्रचार भएको वचनमै रहेर हामी छलफल गर्छौँ र व्यावहारिक प्रश्नहरू गर्छौँ, हामी प्रार्थनामा समय बिताउँछौँ र त्यतिखेर आज तपाईँले टिप्नुभएको यो सबै वचनको बुदाहरू नोटहरू काम लाग्नेछ र तपाईँलाई म एकदमै धेरै उत्साह दिन चाहन्छु। याकुब 1:19-27 म पढ्दैछु, तपाईँहरू सबैले आफ्नो बाइबलमा हेर्नुहोस्, बाइबलमा हेर्नुहोस्। मेरा प्रिय भाइहरू, यो कुरा जान, प्रत्येक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ, किनकि मानिसको रिसले परमेश्वरको धार्मिकता ल्याउँदैन। यसै कारण सबै फोहोर कुरा र समस्त दुष्टतालाई हटाओ र तिमीहरूका हृदयमा रोपिराखेको वचन नम्रतापूर्वक धारण गर, जसले तिमीहरूका प्राणलाई उद्धार गर्न सक्छ। तर वचन पालन गर्ने हो र सुन्ने मात्र भएर आफूलाई धोका नदेऊ। कुनै मानिसले वचन सुन्छ तर पालन गर्दैन भने त्यो एउटा यस्तो मानिस जस्तो हुन्छ जसले आफ्नो अनुहार ऐनामा हेर्छ, किनकि त्यसले आफैलाई हेर्छ र गइहाल्छ र त्यो आफै कस्तो थियो त्यो तुरुन्तै बिर्सिहाल्छ। तर त्यो मानिस जसले स्वतन्त्रता दिने शुद्ध व्यवस्थालाई हेर्दछ र त्यसैमा लागिरहन्छ अनि सुनेर बिर्सिहाल्दो होइन तर काम गर्ने पनि हुन्छ, त्यसले चाहिँ आफूले गरेको काममा आशिष पाउनेछ। यदि कोही मानिसले आफूलाई धर्मी सम्झन्छ र आफ्नो जिब्रोमा लगाम लाउँदैन तर आफ्नो हृदयलाई धोका दिन्छ भने त त्यस मानिसको धर्म व्यर्थ हुन्छ। परमेश्वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो, अनाथ र विधवाहरूलाई तिनीहरूको कष्टमा हेरचाह गर्नु र आफूलाई संसारबाट निष्कलङ्क राख्नु। परमेश्वर बोल्नुभएको छ, परमेश्वरले आफ्नो वचन बोल्नुभएको छ र परमेश्वरले हामीलाई उहाँको वचन दिनुभएको छ। सो हामीले परमेश्वरको यो प्रकट र लिखित वचनप्रति कस्तो प्रतिक्रिया जनाउनुपर्छ, याकुबले यहाँ दुईवटा कुराहरू भनेका छन्। हामीले वचन सुन्नु र पालना गर्नमा आफूलाई समर्पित गर्नुपर्छ। सो वचनको दुई बुदाहरू, पहिलो वचन सुन्ने हो र दोस्रो वचन पालना गर्ने हो। सो वचनको दुई बुदाहरू, वचन सुन्ने हो र दोस्रो वचन पालना गर्ने हो। हामी 19 21 पदसम्म वचन सुन्ने हो भन्ने बारेमा हेर्नेछौँ भने 22 27 वचन पालन गर्ने हो भन्ने विषयमा हेर्नेछौँ। सो गॉड हैज स्पोकन, ही हैज स्पोकन एंड ही हैज गिवन अस हिज वर्ड इन दिस बुक द बाइबल। सो हाउ शुड वी रेस्पोंड टू द रिवील्ड वर्ड अफ गॉड। सो याकूब जेम्स सेज टू थिंग्स फॉर अस दिस मॉर्निंग। सो फर्स्ट, बी हियरर्स अफ द वर्ड, बी हियरर्स अफ द वर्ड, एंड सेकेंड, बी डुअर्स अफ द वर्ड, बी डुअर्स अफ द वर्ड। सो हियरर्स अफ द वर्ड एंड डुअर्स अफ द वर्ड। सो फर्स्ट, बी हियर्स अफ द वर्ड। सो हामी पहिले हेर्नेछौँ वचन सुन्ने हो। याकुब भन्छन्, मेरा प्रिय भाइहरू, यो कुरा जान, प्रत्येक मानिस सुन्नमा छिटो हुनुपर्छ। यसको मतलब के हो? सुन्नमा छिटो हुनु छ भन्नुको मतलब के हो? यसको मतलब हाम्रो कान सुन्नमा सतर्क हुनुपर्छ, हामीसँग तयारी कान पर्छ। वी मस्ट ह्याभ रेडी इयर्स। हामी सोद्देश्यपूर्ण तरिकाले सुन्नुपर्ने हुन्छ। तर के सुन्ने, के को लागि, के सुन्नमा हामी छिटो हुनुपर्छ? पक्कै पनि परमेश्वरको वचन। पक्कै पनि तपाईँ आफ्नो श्रीमती कुरा सुन्नमा छिटो हुनुपर्छ। धेरै श्रीमानहरूले आफ्नो श्रीमतीबाट पाउने कम्प्लेन भनेको तपाईँ सुन्नुहुन्न भन्ने हो जस्तो लाग्छ मलाई। छोराछोरी तपाईँ आफ्नो आमा बुबाको कुरा सुन्नमा छिटो हुनुपर्छ पक्कै पनि। तर आफ्नो मुद्दालाई समर्थन गर्न यो पद प्रयोग नगर्नुहोस्। सुन्नमा छिटो हुनुपर्छ, यो विशेष गरी श्रीमतीलाई सुन्ने विषयमा कुरा भइरहेको छैन, यहाँ अभिभावकलाई सुन्ने विषयमा कुरा भइरहेको छैन, वा त यहाँ शिक्षकलाई वा तपाईँको बोसलाई सुन्ने विषयमा कुरा भइरहेको छ, यहाँ परमेश्वरको वचन सुन्ने विषयमा कुरा भइरहेको छ। 18-21 पद अनुसार हामीले सुन्नुपर्ने कुरा भनेको परमेश्वरको वचन हो। यो जीवन दिने वचन हो, यो स्वतन्त्रता दिने व्यवस्था हो। सायद तपाईँले आफ्नो हृदयलाई सुन्नुपर्छ, आफ्नो मनको कुरा सुन्नुपर्छ भनेर धेरैचोटि सुन्नुभएको छ होला, धेरैले भनेको छ होला सायद। तर याकुब भन्छ तपाईँले परमेश्वरको वचन सुन्नुहोस् आफ्नो हृदयलाई होइन। सो लिसन टु द वर्ड अफ गॉड, नट टु योर हार्ट। मानिसको हृदय छली छ र मानिसको हृदयले अक्सर छल गर्छ, र तपाईँले आफ्नो हृदयलाई परमेश्वरको वचनद्वारा आकार दिन आवश्यक छ। यु मस्ट सेप योर हार्ट बाई द वर्ड अफ गॉड। त्यसैले वचन सुन्नुहोस्। सुप्रिय चर्च, वचन सुन्नुहोस्। याकुब भन्छन् छिट्टो सुन्नुहोस्। शैतानले तपाईँबाट चोरेर लान अघि यो सुन्नुहोस्, वा संसारको फिक्रीले यो निसासिनु अघि सुन्नुहोस्। हामीले सुन्नै पर्छ, किनकि हाम्रो नयाँ प्रकृतिको कारण हामीले सुनेको कुरा हामी बुझ्न सक्छौँ। हामीसँग न्यू नेचर छ, हामीसँग नयाँ स्वभाव छ, हामीसँग नयाँ प्रकृति छ, त्यस कारण हामी जे सुन्छौँ त्यो बुझ्न सक्दछौँ। हामीसँग अब सुन्न नसक्ने कानहरू छैनन्, बुझ्न नसक्ने हामीसँग हृदय छैनन्। हामीसँग पुनर्जीवित नयाँ गरी जन्मिएका कानहरू छन्। सो वी ह्याभ रिजेनरेटेड इयर्स। पद 18 भन्छ कि उहाँले आफ्नै इच्छाले सत्यको वचनद्वारा हामीलाई जन्म दिनुभयो। अनि 19 पदमा भन्छन् कि प्रत्येक व्यक्ति सुन्नमा छिटो हुनुपर्छ। सो नयाँ जन्म र सुन्ने कुरा जोडिएको छ। जब हामी पापमा मरेका थियौँ हामी सुन्न सक्दैनथ्यौँ, तर अबसम्म हामीसँग नयाँ प्रकृति छ, त्यस कारणले सुन्न पर्ने हुन्छ। वा तपाईँ सोध्न सक्नुहुन्छ कि यदि हामीसँग नयाँ प्रकृति छ र जीवन दिने वचन सुन्नको लागि हामीसँग नयाँ क्षमता छ, नयाँ कानहरू छन् भने याकुबले हामीलाई वचन सुन्नुपर्छ भनेर किन भनिराख्नु पऱ्यो? किनभने प्रियहरू, हामी अझै पनि यस पतित संसारमा छौँ, हामी अझै हाम्रो शरीरको अन्तिम उद्धारको लागि पर्खिरहेका छौँ। जबसम्म ख्रिस्टले हामीलाई घर बोलाउनुहुन्न, हामी विभिन्न कष्टहरू, आपद विपदहरू, परीक्षा भएर जानेछौँ। परमेश्वरको वचन सुन्न हामीसँग सधैँ तत्पर कानहरू हुँदैन, हामी परमेश्वरको वचन सुन्नलाई सधैँ छिटो हुँदैनौँ, सधैँ हामी तयार अवस्थामा हुँदैनौँ। जीवनमा आइपर्ने विभिन्न परिस्थितिले गर्दा हाम्रा कानहरूलाई परमेश्वरको वचनप्रति बाक्लो बनाइदिन्छ। हामी आफैलाई धेरै चिजहरूको बारेमा चिन्तित पाउँछौँ, हाम्रो सम्बन्ध चिसो हुन्छ, हाम्रा प्रियजनहरू मर्छन्, हाम्रो स्वास्थ्य बिग्रिन्छन्। त्यहाँ धेरै प्रतिस्पर्धी आवाजहरू छन् जसलाई हामी परमेश्वर वचनको विरुद्धमा विश्वास गर्ने सुन्ने परीक्षामा पर्दछौँ। त्यसकारण याकुब भन्छन् कि प्रत्येक व्यक्ति, प्रत्येक क्रिस्चियन, प्रत्येक नयाँ गरी जन्मिएको, नयाँ स्वभाव, नयाँ क्षमता भएको व्यक्ति, नयाँ कानहरू भएको मानिस अब परमेश्वरको वचन सुन्नमा छिटो हुनुपर्छ, तत्पर हुनुपर्छ, तयारी हुनुपर्छ। हामीले जीवनको सम्पूर्ण क्षेत्रहरूमा ती सद्गुणहरू, ती अभ्यासहरूको विकास गर्नुपर्छ जसले हाम्रो मन मस्तिष्कलाई परमेश्वर उहाँको वचनमा तर्फ ध्यान लगाउन मद्दत गर्दछ। अनि यो गर्ने एउटा तरिका भनेको याकुबले भन्दछन्, बोल्नमा ढिलो र रिसाउनमा धिमा हुनुपर्छ, किनकि मानिसको रिसले परमेश्वरको धार्मिकता ल्याउँदैन। सो याकुबले यहाँ सुन्ने विषयमा कुरा गरिरहेको छ। परमेश्वरको वचन सुन्नमा हामी छिटो हुनुपर्छ, र तत्काल याकुब भन्छन् कि बोल्नमा चाहिँ हामी ढिलो हुनुपर्छ, रिसाउनमा धिमा हुनुपर्छ अथवा ढिलो हुनुपर्छ। अनि बिस पदमा भन्छ, किनकि परमेश्वर मानिसको रिसले परमेश्वरको धार्मिकता ल्याउँदैन। सो सुन्नु, बोल्नु र रिसाउनु बिच के सम्बन्ध छ? सो बोल्ने र रिसाउने काम दुवै सुन्ने कामको विरुद्धमा आउँछ। एक बुद्धिमान बाइबल टिप्पणीकारले भनेका छन् कि धेरै बोल्ने व्यक्ति विरलले एक महान श्रोता बन्छ, र क्रोधले जति बलियो गरी कुनै पनि कुराले कानलाई बन्द गर्दैन। जब रिस उठ्छ तब सुनवाई कुलेलाम ठोक्छ। सो प्रियहरू, क्रोध राम्रो होइन, रिसाउने कुरा राम्रो होइन, यसले राम्रो गर्दैन, यसले तपाईँलाई राम्रो गर्दैन, यसले तपाईँ वरिपरि भएका मानिसहरूलाई राम्रो गर्दैन। याकुबले पदबिसमा स्पष्ट रूपमा भन्नुभएको छ कि किनकि मानिसको रिसले परमेश्वरको धार्मिकता ल्याउँदैन। अर्को शब्दमा, क्रोधले तपाईँलाई आफ्नो जीवन र आफ्नो वरिपरि भएका अरू मानिसहरूको जीवनमा परमेश्वरको धार्मिक योजना पुरा गर्नलाई मद्दत गर्दैन यसले। त्यसैले तपाईँले आफ्नो क्रोधलाई, आफ्नो रिसलाई नियन्त्रण गर्नुहोस्। तपाईँको क्रोधले तपाईँलाई वचन सुन्नलाई बाधा दिन नपाओस्। त्यसो भए वचन ग्रहण गर्न हामीले कसलाई, हामीलाई कसरी तयार, आफूलाई कसरी तयार गर्नुपर्छ? वचन ग्रहण गर्न हामीले आफूलाई कसरी तयार गर्छ, वचन सुन्ने हामी सुन्ने हामीले आफूलाई कसरी तयार गर्नुपर्छ? एक्काइस पददेखि आफूलाई बताउँछन्। एक्काइस पद, पहिलो, यसै कारण सबै फोहोर कुरा र समस्त दुष्टतालाई हटाओ। जबसम्म तपाईँले आफ्नो जीवनबाट सबै फोहोर कुरा र समस्त दुष्टतालाई हटाउनु हुँदैन, तपाईँले वचन ग्रहण गर्न सक्नुहुन्न। सो सुन्ने विषयमा, वचन सुन्ने विषयमा याकुबले हामीले आफूलाई तयारी गर्न यहाँ भन्दैछन् कि सबै फोहोर कुरा र समस्त दुष्टतालाई हटाओ। सो प्रियहरू, सबै दुष्टता हटाउनुहोस्, सबै दुष्टतालाई, सबै किसिमका खराबीहरूलाई हटाउनुहोस्, यसलाई तपाईँको जीवनमा बाँस गर्न नदिनुहोस्। सो प्रियहरू, यदि तपाईँलाई वचन सुन्न लाई तपाईँलाई खासै मन पर्दैन भने, वचन सुन्नलाई तपाईँलाई रुचि छैन भने, वा यदि तपाईँले सुन्नुभएको वचनबाट तपाईँ प्रभावित हुनुहुन्न भने, यसले खासै तपाईँको जीवनमा खासै कुनै परिवर्तन ल्याइरहेको छैन भने, यसको अर्थ हुनसक्छ तपाईँ केही समयदेखि कुनै न कुनै पापमा जिइराख्नु भएको छ। निरन्तर पापले, हाम्रो जीवन भएको जारी पापले हामीलाई वचन सुन्नबाट विचलित गर्दछ। त्यसकारण त याकुब भन्छन् सुन्ने क्रममा कि वचन सुन्नमा छिटो हो, र सुन्नको निम्ति, वचन ग्रहण गर्नको निम्ति तिमीहरू सबै फोहोर कुरा र समस्त दुष्टतालाई हटाओ। सो प्रियहरू, हामीले पापलाई त्याग्नुपर्छ, हामीले पापका कार्यहरूलाई निर्मूल पार्नुपर्छ। यदि हाम्रो जीवन पहिले नै दुष्टताले भरिएको छ भने परमेश्वरको पवित्र वचन त्यहाँ कुनै ठाउँ पाउन सक्दैन। र तपाईँलाई यदि वचन सुन्न पठ्यार लाग्छ भने, वचन सुन्न खासै रुचि छैन भने, यो कुराको सङ्केत हुनसक्छ कि तपाईँ अझै पनि आफ्नो पापमा मरेको हुनुहुन्छ। इफ यु डु नट ह्याभ द डिजायर टु हियर गड्स वर्ड, रिसिभ गड्स वर्ड, इट मे बी एन इन्डिकेसन, इट माइट बी एन इन्डिकेसन द्याट यु आर स्टिल डेड इन योर सिन्स। आत्मिक रूपमा मरेकाहरूले परमेश्वरको वचनले भने कुरा सुन्न र त्यो अनुसार गर्न सक्दैन। तपाईँले आफ्नो पापहरू स्वीकार गर्नुपर्छ र यसु ख्रिस्टमा भरोसा गर्नुपर्छ। सो हामी परमेश्वरको वचन कसरी ग्रहण गर्छौँ? सबै दुष्टता फोहोर कुरालाई आफ्नो जीवनबाट हटाएर, र दोस्रो याकुब भन्छन् नम्रतापूर्वक परमेश्वरको वचन धारण गर। सो प्रियहरू, तपाईँ नम्र हुनुहोस्। यदि तपाईँ अभिमानी हुनुहुन्छ भने तपाईँले वचन ग्रहण गर्न सक्नुहुन्न। अभिमानी मानिसको जीवनमा, घमण्डी मानिसको जीवनमा वचनको निम्ति कुनै स्थान हुँदैन। सो नम्रताले सिकाएको, वचनले सिकाएको, आदेश दिएको कुरालाई यस हो भनी स्वीकार गर्छ। नम्रताले भन्छ, हो प्रभु, मैले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नुपर्छ। हो प्रभु म मेरो भाइसँग रिसाउनु हुँदैन, हो प्रभु मैले मेरो छिमेकी विरुद्धमा झुट बोल्नु हुँदैन, हो प्रभु मैले तपाईँलाई र तपाईँको मानिसलाई प्रेम गर्नुपर्छ, नम्रताले दिनु हुन्छ र तपाईँ जस्तै तपाईँ परमेश्वर वचन ग्रहण गर्नुहुन्छ तपाईँसँग यो नम्रता हुनुपर्छ। र तेस्रो याकुब भन्छन् तिमीहरूका हृदयमा रोपिरहेको वचन नम्रतापूर्वक धारणा गर। सो हामी के ग्रहण गर्छौँ, हामी के के ग्रहण गर्छौँ, हामी के के धारण गर्छौँ, हामी के प्राप्त गर्छौँ, के हामी रिसिभ गर्छौँ, नयाँ प्रकाश होइन, नयाँ वचन होइन, तर रोपिराखेको वचन भनेर याकुब भन्दछन्। सो हृदयमा वचन रोपिराखेको छ, तपाईँले मेरो प्रत्येक नयाँ गरी जन्मिएको मानिसको हृदयमा परमेश्वर वचन रोपिराखेको छ। यो वचन कसले रोप्नुभयो, रोप्ने काम कसले गर्नुभयो, परमेश्वर आफैले गर्नुभयो। र यो वचन परमेश्वर हाम्रो हृदयमा कहिले रोप्नुभयो, हाम्रो जीवन परिवर्तन भएको क्षणमा, एट आवर कन्भर्जन होइन, जब हामी नयाँ गरी जन्मे, जब हामी आफ्नो पाप पसलाई ख्रिस्टमा आयौँ, त्यतिखेर परमेश्वरले हाम्रो हृदयमा वचनलाई नयाँ जन्मको एजेन्टको रूपमा उहाँले रोपिराख्नुभयो। यो प्रत्यारोपित, यो रोपिराखेको वचन सुसमाचारको वचन हो, धर्मशास्त्रको वचन हो। सो यो रोपिराखेको वचन जुन हाम्रो निम्ति परमेश्वरको धर्मशास्त्र हो, यस वचनलाई धारण गर। प्रत्यारोपित वचन सुन्नु र ग्रहण गर्नुको अब नतिजा के हुन्छ, याकुबले हामीले भन्छन्, जसले तिमीहरूलाई, तिमीहरूको प्राणलाई उद्धार गर्न सक्छ। सो हामीलाई बचाउने वचनले हामीलाई महिमासम्म नपुगेसम्म पवित्र पनि पार्छ। सो प्रिय तपाईँले मेरो प्रश्न भनेको, के तपाईँ परमेश्वरको वचन सुन्दै हुनुहुन्छ, के तपाईँ आफ्नो दैनिक पवित्रीकरणमा परमेश्वरको वचन अनुसार वृद्धि हुँदैछ? सो प्रियहरू, यदि तपाईँ क्रिस्चियन हुनुहुन्छ भने वचन प्रचार र पठन मार्फत परमेश्वरको वचन सुन्नु तपाईँको जिम्मेवारी हो। तपाईँ निष्क्रिय श्रोता बन्न सक्नुहुन्न, तपाईँ बिना तयारी चर्च आउन सक्नुहुन्न, तपाईँ तयारी अवस्थामा चर्च आउनुपर्ने हुन्छ। सो हामीले तपाईँहरूलाई बिहिबारको दिनमा बुलेटिन पठाउँछौँ, किन तपाईँलाई थाहा छ बिहिबारको दिनमा आज के प्रचार हुँदैछ, कस्तो सञ्चालन हुँदैछ, के भजन गाइन्छ, त्यो सबैको यो बुलेटिन तपाईँले बिहिबारकै दिन पाउनुहुन्छ। किन हामी किन तपाईँलाई पठाउँछौँ, ताकि तपाईँले प्रचार गरिँदै गरेको वचन खण्ड पढ्नुहोस्, हामीले गाउन गइरहेको भजन गीतहरूसँग परिचित हुनुहोस् र प्रचारक र प्रत्येक श्रोताको लागि प्रार्थना गर्नुहोस् भनेर, कि तपाईँले त्यस्तो गरिराख्नु भएको छ, कि तपाईँ सुन्नमा लगानी गर्दै हुनुहुन्छ, तपाईँले वचन सुन्नु आफ्नो हृदय तयार गर्न प्रार्थना गर्नुपर्ने हुन्छ। सो प्रियहरू, तपाईँले वचन नबुझ्नुको एउटा कारण भनेको तयारीको कमी हो। तपाईँ वचन यसकारण बुझ्नुहुन्न किनकि तपाईँ तयारीका साथ आउनुहुन्न, वचन बुझ्ने तपाईँको उद्देश्य नै हुँदैन। सायद तपाईँको निम्ति चर्च आउने कुरा परम्परा हो, चर्चमा आउनुपर्छ, डेढ घन्टाको समयमा त्यहाँ बस्नुपर्छ, त्यति हो। तर के तपाईँ तयारीको साथ आउँदैछ? तपाईँले वचनलाई नबुझ्नुको पछाडि कारण भनेको तपाईँमा तयारीको कमी हुनु हो, वा तपाईँ वचनको समयमा तपाईँले वचन सुन्नलाई खासै ध्यान नदिनु हो, तपाईँ वचनलाई राम्ररी सुनिराख्नु भएको छैन, पुलपिटबाट के प्रचार भइरहेको छ त्यसमा ध्यान नदिनु पनि समस्या हो। सो तपाईँको मन अरू कतै हुन्छ, तपाईँले संसारलाई धेरै मात्रामा सुनिराख्नु भएको छ र तपाईँको कान यति बाक्लो भएको छ कि त वचन सुन्नलाई त्यहाँ कुनै ठाउँ छैन। सो प्रियहरू, कृपया त्यसो नगर्नुहोस्, तपाईँलाई जीवन दिने वचन सुन्न नछुटाउनुहोस्, नगुमाउनुहोस्। तपाईँ राजनीतिक भाषण सुन्न छुटाउन सक्नुहुन्छ, तपाईँ चलचित्रका संवादहरू सुन्न छुटाउन सक्नुहुन्छ, तर परमेश्वरको जीवन दिने वचनलाई सुन्न छुटाउन सक्नुहुन्न। यसलाई व्यवस्था नगर्नुहोस्, परमेश्वरको वचन तपाईँको लागि जीवन हो, वचन सुन्न हर प्रयास गर्नुहोस्, हर प्रयास गर्नुहोस्। र याकुब भन्छन् दोस्रो वचन सुन्ने मात्र नहो तर पालन गर्ने हो, वचनको दोस्रो कुरा वचन पालन गर्ने हो। सो वचन सुन्नु एउटा कुरा, तर वचन सुनेको वचन पालन गर्नु पूर्ण रूपमा अर्कै कुरा हो। इट्स वान थिङ टु हियर द वर्ड, इट इज कम्प्लिटली अनदर थिङ टु डु द वर्ड। याकुब भन्छन् पद 22 कि सुन्ने मात्र नहो तर वचन पालन गर्ने हो। सो वचन सुन्नुको उद्देश्य सुन्नु नै होइन तर पालन गर्नु हो। एथेन्सका मानिसहरूले पावलको प्रचार सुन्न एकदम मन पराउँथे, तर जब वचन पालना गर्ने कुरा आउँथ्यो तब तिनीहरूले पश्चाताप गर्नु पर्यो, यसमा विश्वास गर्नुपर्ने कुरा आउँथ्यो, तब तिनीहरू पावलसँग चिडिए। तपाईँ त्यस्तो हुन चाहनुहुन्न, यु डोन्ट वान्ट टु बी लाइक दोज पिपल। तपाईँ केवल व्याख्यात्मक प्रचारको आनन्द मात्र लिन चाहनुहुन्न, तपाईँ परमेश्वरको वचनको प्रचारले के भन्छ त्यो गर्न इच्छुक हुनुहोस्, तपाईँ वचन पालन गर्ने हुनुहोस्, तपाईँ आफ्नो पाप स्वीकार गर्न इच्छा गर्ने चाहने बन्नुहोस्, तपाईँ परिवर्तन परमेश्वरको कृपामा वृद्धि हुने इच्छा राख्नुहोस्। तपाईँमा यो इच्छा यो चाहना हुनुपर्छ, वचन पालना गर्ने हुनुहोस्, सुन्ने मात्र नहुनुहोस्। हामी वचन पालन गर्नलाई वचन सुन्छौँ, हामी सिक्नलाई, हामी अर्थी पाउनलाई, हामी सचिनलाई, धार्मिकतामा तालिम लिनलाई वचन सुन्छौँ, ताकि हामी हरेक सुकर्ममा पूर्ण रूपले सिद्ध भए सुसज्जित भए सिद्ध भएका हौँ। सो तपाईँ दैनिक वचन पढ्दै हुनुहुन्छ, वचन सुन्दै हुनुहुन्छ, एकदमै राम्रो। वचन दैनिक रूपमा पढ्नुहोस्, निरन्तर पढ्नुहोस्, राम्रो। दैनिक तपाईँले 5 अध्याय 10 अध्याय पढ्नुहुन्छ, एकदमै राम्रो, फ्यान्टास्टिक। तर तपाईँको निम्ति प्रश्न यो छ कि के तपाईँ दैनिक पढिराख्नु भएको वचनअनुसार जिउँदै हुनुहुन्छ, के तपाईँको जीवन परमेश्वरको वचन अनुरूप छ, के तपाईँ धेरै ईश्वरीय गडली बन्दै हुनुहुन्छ, के तपाईँको वचन सुनवाईले तपाईँको पापलाई गम्भीर रूपमा लिने बनाइरहेको छ, के तपाईँको जीवनसाथी, तपाईँको पत्नी पति अथवा अरूहरूसँग तपाईँको सम्बन्ध वचनले आकार दिइरहेको छ, के तपाईँ झन नम्र बन्दै गइरहनु भएको छ, के तपाईँलाई वचनको सुनवाईले ख्रिस्ट जस्तै सेवक बनाउँदैछ। याकुब चेतावनी दिन्छन् कि वचन पालन गर्ने हो र सुन्ने मात्र भएर आफैलाई धोका नदेऊ। जसले वचन सुन्छ तर पालना गर्दैन उसले अरूलाई धोका दिइरहेको छैन, त्यो व्यक्ति स्मार्ट होइन, उसले आफैलाई धोका दिइरहेको छ। आफैलाई धोका दिनबाट प्रियहरू सावधान रहनुहोस्। सो प्रियहरू वचन सुन्न तपाईँ सक्नुहुन्छ, प्रचारकलाई वचन सुनिसकेपछि प्रोत्साहनजनक प्रतिक्रिया पनि दिन सक्नुहुन्छ, र मङ्गलबालको घरेलु समूहहरूमा सोधिने सबै प्रश्नहरूको तपाईँ ठिक ठिक जवाब दिन सक्नुहुन्छ, र मानिसहरूको सामु तपाईँ धर्मी देखिन फेसबुकमा वचन सेयर पनि गर्न सक्नुहुन्छ, वचनका बाइबलका पदहरू पोस्ट गर्न सक्नुहुन्छ, बाइबलले वकालत गर्न सक्नुहुन्छ, तर यी सब गरेर पनि तपाईँ आफै धोकामा पर्न सक्नुहुन्छ। इट्स पोसिबल टु बी सेल्फ डिसिभ्ड इन द मिड्स अफ अल गुड थिङ्स यु डु। तपाईँले गर्ने सबै असल कार्यहरूको बिचमा पनि तपाईँ धोकामा पर्न सक्नुहुन्छ। तपाईँलाई थाहा छ यस्तो मान्छे कस्तो हुन्छ, यसको लागि मैले कुनै दृष्टान्तको बारेमा सोचिराख्न आवश्यक छैन, किनकि याकुबले पद 23-24 सबैभन्दा राम्रो सबैले बुझ्ने डाउन टु अर्थ दृष्टान्त यहाँ दिएका छन्। हेर्नुहोस् न यहाँनिर 23-24 पद, जसले वचन सुन्छ तर पालना गर्दैन भने त्यो एउटा यस्तो मानिस जस्तो हुन्छ जसले आफ्नो अनुहार ऐनामा हेर्छ, किनकि त्यसले आफैले हेर्छ र गइहाल्छ र त्यो आफै कस्तो थियो त्यो तुरुन्तै बिर्सिहाल्छ। तपाईँ वचन सुन्नुहुन्छ तर यसले जे भन्छ त्यो गर्नु नभने तपाईँ एक यस्तो मानिस जस्तो हुनुहुन्छ जसले हतारमा ऐना हेर्छ र गइहाल्छ। ऊ ऐना हेर्ने व्यक्ति उसले नमिलेको कपाल र अनुहारमा भएको फोहोर लिएर साथमा लिएर जान्छ, ऊ ऐनामा हेर्छ तर ऊ त्यसै जान्छ। यो मानिसले आफूलाई किन ऐनामा हेर्छ, आफ्नो कपाल किन कोर्दैन, उसले आफ्नो अनुहारको फोहोर किन पुज्दैन। जबसम्म यो ऐनामा हेर्ने मानिसले उसले देखेको कुरालाई लिएर उसले एक्ट गर्दैन, काम गर्दैन, ऐनाले उसलाई केही मद्दत गर्ने छैन। उसले काहीँ काहीँ उठाउनुपर्ने हुन्छ, उसले आफ्नो अनुहार भएको फोहोरहरू उसले सफा गर्नुपर्ने हुन्छ, पुज्नुपर्ने हुन्छ। सो यो मानिसको समस्या यो छ कि ऊ गइहाल्छ र ऊ कस्तो थियो भनेर उसले बिर्सिहाल्छ। यो मानिस आफै धोकामा पर्छ, उसले आफैलाई धोका दिन्छ। सो प्रियहरू याकुब भन्दैछन् कि ऐना हेरेर गइहाल्ने मानिस जस्तो नभन्नुहोस्, वचन सुनेर आफ्नो बाटो नलाग्नुहोस्। परमेश्वरको वचन हाम्रो आत्माको ऐना हो जसले हाम्रो नैतिक र आत्मिक त्रुटिहरू प्रकट गरिदिन्छ, ताकि हामी तिनीहरूलाई परिमार्जन गर्न सकौँ, ताकि हामी पश्चाताप गर्न सकौँ, ताकि हामी सुधार खोज्न सकौँ। त्यसैले याकुब भन्छ वचनलाई हेर्नुहोस्, वचन सुन्नुहोस्, वचनमा दृढ भई लागिरहनुहोस्, गइ नहाल्नुहोस्। तपाईँले सुनेको कुरामाथि काम गर्नुहोस्। र पच्चिसमा याकुब भन्छ, तर त्यो मानिस जसले स्वतन्त्र दिने शुद्ध व्यवस्थालाई हेर्दछ र त्यसैमा लागिरहन्छ अनि सुनेर बिर्सिहाल्नु होइन तर काम गर्ने पनि हुन्छ, त्यसले चाहिँ आफूले गरेको काममा आशिष पाउनेछ। सो वचन सुन्ने र पालना गर्ने हो। याकुबले यहाँनिर परमेश्वरको वचनलाई स्वतन्त्र दिने शुद्ध व्यवस्था भनी वर्णन गरेका छन्। परमप्रभुको व्यवस्था शुद्ध छ, परमप्रभुको व्यवस्था सिद्ध छ, किनभने व्यवस्था दिनुहुने परमप्रभु सिद्ध शुद्ध हुनुहुन्छ। तर यहाँनिर व्यवस्था र स्वतन्त्रता यो दुई शब्दहरू आफैसँग विरोधाभासपूर्ण देखिन्छ, किनकि हामी ठान्छौँ कि व्यवस्था अथवा कानुनले मानिसको स्वतन्त्रता खोज्छ। हामीलाई लाग्छ कि आरजकता अथवा व्यवस्थाविहीनता नै स्वतन्त्रता हो। वी थिङ्क द्याट ललेसनेस इज ट्रु फ्रिडम। हामीले यसलाई कसरी बुझ्ने, व्यवस्था कसरी स्वतन्त्रता कसरी यो एकसाथ जान सक्दछ, कसरी परमेश्वरको व्यवस्था स्वतन्त्रता दिने व्यवस्था हुन सक्दछ जसलाई हामीले नियालिराख्नुपर्ने, जसमा हामी लागिराख्नुपर्ने, याकुबले बताउँदछन्। यसको निम्ति हामी सिनै पर्वतमा व्यवस्था दिँदाको त्यो पलमा फर्कौँ। प्रस्थान हामी 20 अध्यायलाई पटपटाउँ, तपाईँले आफ्नो एउटा औँला याकुबको पत्रमा राख्नुहोस् र प्रस्थान 20 पटाउनुहोस्। प्रस्थान बाइबलको दोस्रो पुस्तक हो, उत्पत्ति पछि प्रस्थानको पुस्तक आउँदछ। प्रस्थान 20 अध्याय एक र दुई पद, बाइबलको दोस्रो पुस्तक प्रस्थान 20 अध्याय। अनि सब कुरा परमेश्वरले भन्नुभयो, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जस्तै तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको देशबाट निकालेर ल्याए, अनि त्यसपछि म बाहेक अरू कुनै देवी देवता नमान्नु, अनि अरू बाँकी आज्ञाहरू यहाँ हामी पाउँदछौँ। सो यहाँ को बोल्दै हुनुहुन्छ, व्यवस्था 20 अध्यायमा को बोल्दै हुनुहुन्छ, प्रभु बोल्दै हुनुहुन्छ, परमप्रभु परमेश्वर बोल्नुहुँदैछ। उहाँ कोसँग बोल्दै हुनुहुन्छ, परमप्रभु परमेश्वर ती मानिसहरूसँग बोल्दै हुनुहुन्छ जसलाई उहाँले मिश्रबाट बाहिर ल्याउनु भयो। सो यी मानिसहरूको उद्धार भएको छ, प्रस्थान 6 दिएको छ भन्छ, र उनीहरूको उद्धारको माध्यम उनीहरूको आफ्नो व्यवस्थाको कार्य पालन नभएर थुमाको रगत थियो, व्यवस्था 12 दिएको 13 पद अनुसार। सो परमप्रभु यसरी भन्नु, यहाँनिर यसरी परमप्रभुले यसरी परमेश्वरले यसरी भनिराख्नु भएको छैन कि व्यवस्था पालना गर र म तिमीहरूलाई छुटकारा दिनेछु, बरु उहाँले यसरी भन्दै हुँदैछ कि मैले तिमीहरूको उद्धार गरेको छु, त्यस कारण अब व्यवस्था पालन गर, मेरो वचन पालन गर, किनभने मैले तिमीहरूलाई दासत्वबाट मुक्त गरेको छु। सो प्रभुले आफ्नो व्यवस्था मुक्तिको माध्यमको रूपमा नभई तर पहिले नै मुक्ति पाएकाहरूको लागि जीवनशैलीको रूपमा दिनुभयो, र परमेश्वरले तिनीहरूको लागि सुरक्षित गर्नुभएको तिनीहरूको स्वतन्त्रता रक्षा गर्न उहाँले व्यवस्था दिनुभयो। कि त्यो साँचो स्वतन्त्रता हो? यो साँचो स्वतन्त्रता हो। साँचो स्वतन्त्रता व्यवस्थाविहीनता होइन, साँचो स्वतन्त्रता वचनहीनता होइन, साँचो स्वतन्त्रता भनेको मनलाग्दी गर्नु होइन, यो छाडातन्त्र होइन, साँचो स्वतन्त्रता तपाईँको हृदयले चाहेको कुरालाई अभिव्यक्त के भन्छ अभिव्यक्ति दिन सक्ने क्षमता होइन, होइन त्यो साँचो स्वतन्त्रता होइन, त्यो दासत्वको जीवन हो। तपाईँले चाहे अनुसारको तपाईँले जिउन पाउनु त्यो स्वतन्त्रता होइन, तर त्यो पापमै त्यो एउटा अथवा शैतानको दासत्व मुनिको जीवन हो त्यो। साँचो स्वतन्त्रता भनेको परमेश्वरले चाहनु भए अनुसारको जीवन जिउन सक्ने अवस्था हो, क्षमता हो। तपाईँको पापमै हृदयले चाहे अनुसारको जीवन जिउने त्यो 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 अवसर स्वतन्त्रता होइन, तर परमेश्वरले तपाईँलाई जुन उद्देश्यले बनाउनु भएको छ त्यो उद्देश्य अनुसार जिउन सक्ने अवस्थामा आउनु साँचो स्वतन्त्रता हो। एक समय हामी पाप र शैतानको दासत्वमा थियौँ र परमेश्वरले चाहनुभएको जीवन जिउन हामी असक्षम थियौँ, तर ख्रिस्टले हामीलाई स्वतन्त्र पार्नुभएको छ। एक बाइबल टिप्पणीकार भन्छन् कि साँचो स्वतन्त्रता भनेको हामी वास्तवमै के हौँ भनी अभिव्यक्ति दिने अवसर र क्षमता हो। त्यतिखेर हामी साँच्चै स्वतन्त्र हुन्छौँ जतिखेर हामी परमेश्वरको स्वरूपमा सृष्टि गरिएकाहरूको रूपमा उचित जीवन बिताउँछौँ। परमेश्वरको व्यवस्थाले हाम्रो लागि त्यो स्वतन्त्रताको सुरक्षा गर्दछ। परमेश्वरको व्यवस्था स्वतन्त्रता दिने व्यवस्था हो, किनभने यसले ख्रिस्टले हामीलाई दिलाउनु भएको साँचो स्वतन्त्रताको जीवनको अभिव्यक्ति दिँदछ, सुरक्षा गर्दछ र हामीलाई सक्षम बनाउँदछ। सो याकुब भन्दैछन् कि यो स्वतन्त्रता दिने सिद्ध शुद्ध व्यवस्थामा तिमीहरू लागिरह। सो याकुबले भनिरहेको छैन कि यदि तिमीहरूले व्यवस्था पालन गर्यो भने, वचन पालन गर्यो भने मुक्ति पाउँछौ, त्यो भनिरहेको छैन। तर तिमीहरूले मुक्ति पाएका छौ, तिमीहरू यही वचनद्वारा नयाँ गरी जन्मेका छौ, यही वचन सुन्नमा तिमीहरू छिटो हुनुपर्छ र यही वचनअनुसार तिमीहरू जिउनुपर्छ, किनकि वचनद्वारा बाँचेकाहरू वचनद्वारा जिउँछन्। वचनद्वारा बाँचेकाहरू अब अरू नीति नियम अनुसार जिउँदैन, सुसमाचारद्वारा बचाइएकाहरू सुसमाचार अनुसार नै जिउँछन्। त्यसकारण वचन सुन्ने मात्र होइन, पालन पनि गर्नुपर्छ। सो प्रियहरू, धोका पाउनलाई हामी पापको दासत्वमा छैनौँ, ख्रिस्टमा हामीहरूको स्वतन्त्रता छ। र युहन्ना, पहिलो युहन्ना 5:3 भन्दछ कि हामी उहाँको आज्ञाहरू पालना गर्दछौँ र उहाँका आज्ञाहरू भारपूर्ण छैनन्। ख्रिस्टमा हुनुभन्दा पहिले ख्रिस्टका आज्ञाहरू हाम्रो निम्ति भारपूर्ण थिए। ख्रिस्टमा हुनुभन्दा पहिले हामीमध्ये कसैले पनि उहाँको आज्ञाहरू पालन गर्न सक्दैन थियो, हामीसँग त्यो क्षमता थिएन। परमेश्वरको आज्ञाहरू हाम्रो भारपूर्ण थिए, यो बोझ सर थियो। तर ख्रिस्टमा हामी स्वतन्त्र गरिएका छौँ, उद्धार पाएका छौँ, हामीले नयाँ जन्म पाएका छौँ, हामी बचाइएका छौँ। अब हाम्रो निम्ति व्यवस्था भारपूर्ण छैनन्। परमेश्वरको आज्ञाहरू, वचनको आज्ञाहरू भारपूर्ण छैन। यदि तपाईँको निम्ति परमेश्वरको वचनको आज्ञा पालन भारपूर्ण कष्टकर छ भने सायद हुनसक्छ कि सर्वप्रथम त तपाईँको त्यहाँनिर उद्धारै भएको छैन, सायद तपाईँ स्वतन्त्रै हुनुभएको छैन, सायद यदि तपाईँलाई परमेश्वर वचनको आज्ञाहरू भारपूर्ण छ भने सायद तपाईँ अझै पनि पापमै मरिराख्नु भएको छ। परमेश्वरको वचनलाई दिनरात मनन गर्न पहिले, परमेश्वरको वचनमा खुसी रहन पहिले तपाईँ परमेश्वर वचनद्वारा बचाइनुपर्छ, नयाँ गरी जन्मिनुपर्छ। सो हाम्रो लागि प्रश्न छ कि हामी आफैलाई धोका दिन चाहन्छौँ वा परमेश्वरबाट आशिष पाउन चाहन्छौँ। सो हाम्रो उत्तर, यदि हाम्रो उत्तर दोस्रो हो भने, हामी परमेश्वरबाट आशिष पाउन चाहन्छौँ भने हामी वचन पालना गर्ने हुनुपर्छ। हामीले पाप र अन्धकारको शक्तिबाट छुटकारा पाएको व्यक्ति जस्तै गरी वचनमा दृढ रहनुपर्छ। जसले वचन पालना गर्छ त्यसले चाहिँ आफूले गरेको काममा आशिष पाउँदछ। तर यो वाक्यांशलाई गलत नबुझ्नु होला, यहाँनिर कति पनि भौतिक आशिष कुरा भइरहेको छैन, यहाँनिर स्वास्थ्य समृद्धि कुराहरू भइरहेको छैन। यहाँ वचन पालन गर्यो भने परमेश्वरले आशिष दिनुहुन्छ, व्यवसायमा आशिष दिनुहुन्छ, तपाईँ काममा आशिष दिनुहुन्छ, स्वास्थ्यमा आशिष दिनुहुन्छ, त्यो भनिरहेको छैन। यहाँनिर वचन पालन गर्ने मानिसहरू वास्तवमै आत्मिक रूपमा उनीहरूले आशिष पाउँछन्, उनीहरू ख्रिस्ट जस्तै बन्दै जान्छन्, नम्रता धारण गर्छन्, उनीहरूको जीवनमा पवित्रीकरण एकदमै धेरै उल्लेखनीय रूपमा हामी देख्न सक्छौँ। उनीहरूको जीवन पक्कै पनि फरक हुन्छ, प्रवासी जस्तो देखिन्छ। त्यसो भए प्रिय ख्रिस्टियनहरू, सुन्ने मात्र होइन, वचनको आज्ञाहरू, वचन पालन गर्नेहरू बन्नुहोस्। किनभने आज्ञाकारिता साँचो रूपान्तरणको, साँचो परिवर्तनको फल हो। आज्ञाकारिताले हामीलाई बचाउँदैन, तर बाँचेकाहरूको जीवनमा आज्ञाकारिता देखिन्छ। बोल्ने मात्रै नगर्नुहोस्, वचनप्रति ओठे सेवा मात्र दिने काम नगर्नुहोस्, तर वास्तवमा पालना गर्नुहोस्। वास्तवमा अहिले वचन सुनिरहँदाखेरि पनि तपाईँको उद्देश्य भनेको, वचन सुन्नुको उद्देश्य भनेको, म परिवर्तन हुन चाहन्छु, म परमेश्वरको वचन अनुसार जिउन चाहन्छु, म परमेश्वरको वचन पालन गर्न चाहन्छु हुनुपर्छ। तपाईँको वचन सुन्नुको उद्देश्य, यदि मलाई कसैले सोधिहाल्यो भने के उत्तर दिने, त्यो चाहिँ त्यो हुनुहुँदैन। त्यसको त्यो उद्देश्यको तपाईँ सुन्नु हुँदैन। तपाईँ वचन सेवाको समीक्षाको निम्ति, सर्भिस रिभ्यूको निम्ति पनि तपाईँले वचन सुन्ने होइन, तपाईँले वचन आफ्नो निम्ति सुन्ने हो। अहिले आफ्नो निम्ति, आफ्नो परिवर्तनको निम्ति परमेश्वरले तपाईँलाई वचनद्वारा के भन्नुहुँदैछ त्यसको निम्ति सुन्ने हो। सुप्रियहरू, मुखले विश्वासको दावी गर्न पर्याप्त छैन, साँचो विश्वासले साँचो धर्मको 3 यहाँनिर जाँच पास गर्दछन्। कसैले यसलाई साँचो धर्मको 3 पनि भनेर गर्दछन्, 3 सो वचन सुन्नेहरूले वचन पालन गर्दछन्, वचन पालन गर्नेहरू आज्ञाकारी हुन्, र यो आज्ञाकारिता यी 3 कुराहरूमा देखिँदछ। 26-27 पदमा हेर्नुहोस् न, यदि कोही मानिसले आफूलाई धर्मी सम्झन्छ र आफ्नो जिब्रोमा लगाम लाउँदैन तर आफ्नो हृदयलाई धोका दिन्छ भने त त्यस मानिसको धर्म व्यर्थ हुन्छ। परमेश्वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो, अनाथ र विधवालाई तिनीहरूको कष्ट हेरचाह गर्नु र आफूलाई संसारबाट निष्कलङ्क राख्नु। सो पालना गर्ने व्यक्ति, वचन पालना गर्ने व्यक्ति, सुन्ने मात्र होइन वचन पालना गर्ने व्यक्ति, एक साँचो क्रिस्चियन तिनवटा कुराहरूले चिनिदछ, तिनवटा कुराहरूले. पहिलो, ऊ नियन्त्रित जिब्रोले चिनिँदछ, बसमा राखिएको जिब्रोले चिनिँदछ. दोस्रो, ऊ व्यक्तिगत पवित्रताले चिनिँदछ, व्यक्तिगत पवित्रताले मैले स्विच गरेको छु. र तेस्रो, ऊ परोपकारी जीवनबाट चिनिँदछ, च्यारिटेबल लाइफ. सो कन्ट्रोल्ड टङ, पर्सनल होलिनेस एन्ड च्यारिटेबल लाइफ, यो तिनवटा कुराहरूले उद्धार पाएका साँचो क्रिस्चियन चिनिँदछ. सो पहिलो, लगाम लागेको जिब्रो अथवा नियन्त्रित जिब्रो, बसमा राखिएको जिब्रो, यस्तो जिब्रोले अरूहरूलाई निर्माण गर्ने र परमेश्वरको महिमा हुने कुरा मात्र बोल्दछ. लगाम लागेको जिब्रोले, लगाम लागेको जिब्रोले केही बोल्दैन भन्ने होइन, ऊ चुप्लाएर बसेको छ, ऊ बोल्दै बोल्दैन, ऊ लाटो हो भन्नु खोजेको होइन. तर यसको अर्थ भनेको, उसले जब बोल्दछ उसले मानिसहरूलाई निर्माण गर्ने गरी बोल्दछ र परमेश्वरको महिमा हुने गरी बोल्दछ. परमेश्वरले हामीलाई यो जिब्राहरू परमेश्वरको महिमा गर्नलाई दिनुभएको हो, तर हामीले यी जिब्राहरूले परमेश्वरलाई श्राप दिएका छौँ, परमेश्वरलाई हामीले विरोध गरेका छौँ. सो यी जिब्राहरू जसरी एक राजाले आफ्नो जनताहरूबाट होइन राजाको जय होस्को अपेक्षा गर्छ, तर राजा हामीलाई राजा चाहिँदैन भनेर सुनेर चाहिँ परमेश्वरले हामीलाई जिब्रोहरू परमेश्वरको महिमा दिनुभएको, तर हामीलाई परमेश्वर चाहिँदैन भनेर हामीले हाम्रो जिब्रोहरूलाई प्रयोग गरेका छौँ. त्यसै कारण त यसैले आफ्नो पाप देख्ने क्रममा उसले आफ्नो जिब्रोको अशुद्धतालाई महसुस गर्छ र हाय म कस्तो मानिस, म अशुद्ध जिब्रो भएको मानिस, अशुद्ध ओठ भएको मानिस र अशुद्ध ओछ भएका जिब्रो भएको मानिसहरूको माझमा बास गर्दछु. तर उद्धार पाएका मानिसको जिब्रो पनि उद्धार भएको छ. अब यो जिब्रोमा लगाम लागेको छ, यो जिब्रोले परमेश्वरको महिमा हुने कुराहरू बोल्दछ. सो यस्तो जिब्रोले कहिले पनि कष्ट र परीक्षामा आपद विपद आइपर्दाखेरि परमेश्वरद्वारा मेरो परीक्षा भएको हो भनेर भन्दैन, किनकि हामीले अगाडि हेर्दै थियौँ कष्ट आपद विपदमा क्रिस्चियनहरू असल ईश्वर शास्त्री बन्नुपर्छ. र लगाम लागेको जिब्रोले कष्टहरूमा परमेश्वरलाई दोष लगाउँदैन. सो प्रियहरू, तपाईँको निम्ति प्रश्न भनेको, तपाईँ मेरो निम्ति प्रश्न भनेको, के तपाईँको जिब्रोमा लगाम लागेको छ? के तपाईँको जिब्रो नियन्त्रणमा छ? तपाईँ के बोल्नुहुन्छ के तपाईँलाई थाहा छ? तपाईँको जिब्रो र परमेश्वरको महिमा सम्बन्धित छ भनेको के तपाईँलाई थाहा छ? के तपाईँलाई थाहा छ तपाईँ स्वतन्त्र हुनुहुन्न, तपाईँले जे मन लाग्छ त्यो बोल्न सक्नुहुन्न, किनकि तपाईँ ख्रिस्टको रगतद्वारा किनिनु भएको छ र तपाईँको जिब्रो पनि परमेश्वरको महिमाको निम्ति प्रयोगमा आउनुपर्छ. तपाईँ के बोल्नुहुन्छ आफ्नो परिवारसँग, आफ्नो छोराछोरीसँग, मित्रहरूसँग, के लेख्नुहुन्छ आफ्नो जिब्रोले जे भन्न चाहेको कुराहरू फेसबुकमा, अरू अरू सोसियल मिडियाहरूमा, सामाजिक सञ्जालहरूमा के तपाईँ अभिव्यक्त गर्नुहुन्छ, त्यसले परमेश्वरको महिमा भइरहेको छ, ध्यान दिनुहोस्. दोस्रो, वचन पालन गर्ने व्यक्ति, व्यक्तिगत पवित्रता हामी देख्दछौँ, व्यक्तिगत पवित्र, पर्सनल होलिनेस, पर्सनल पर्स्युट फर होलिनेस. अर्थात् यस्तो व्यक्तिले आफैलाई संसारबाट निष्कलङ्क राख्छ, ऊ संसारको प्रदूषणबाट जोगिन्छ. र यो व्यक्तिगत पवित्रता हामी मुभी हेर्न छाडेर, टिभी हेर्न छाडेर प्राप्त गर्न सक्दैनौँ. पक्कै पनि हामीले पापलाई बढुवा दिने, पापतिर डोर्याउने किसिमको मुभीहरू हेर्नु हुँदैन. हामी संसारमा जिउँछौँ तर हामी संसार जस्तो गरी भने जिउँदैनौँ. अझ धेरैले व्यक्तिगत पवित्रता प्राप्त गर्नको निम्ति शरीरलाई शास्ति दिने, खानाहरू बार्नेदेखि लिएर कुन पोसाक लाउने कुन नलाउने, चलचित्र हेर्ने नहेर्ने, यी कुराहरू धेरै नीति नियमहरू बनाएका हामी पाउँदछौँ. थुप्रीहरू यी सबै गरेर हामी व्यक्तिगत पवित्रता हामी प्राप्त गर्दैनौँ. हामी आफैलाई संसारमा जसरी हामी जिउँछौँ, हामी सबै कुरा असल खराब के हो पक्कै पनि त्यसको हामी न्याय गर्दै मूल्याङ्कन गर्दै हामी जिउँछौँ. र हामी परमेश्वरले चाहनुहुने शुद्ध र पवित्र जीवन हामी जिउँछौँ. हामी संसारमा छौँ तर हामी संसारको होइनौँ, हामी संसारमा जिउँछौँ तर हामी संसार जस्तो गरी जिउँदैनौँ. सो हामी समाजलाई त्यागेर हामी पवित्रता प्राप्त गर्दैनौँ. हामी जङ्गलमा छुट्टै मानिसहरूको टाढा राखेर एउटा ठुलो टाक हुन्छ नि टावर बनाएर टावरको माथि बसेर हामी आफैलाई निष्कलङ्क राख्दैनौँ. तर हामी व्यक्तिगत पवित्रता संसारमा रहन्जेल हुँदा पनि हामी परमेश्वरको वचनलाई हेरेर, सुसमाचारलाई याद गर्दै हामी आफ्नो आँखाहरू अनन्ततर्फ लगाएर हामी आफैलाई निष्कलङ्क, पापबाट अछुत, पापको प्रदूषणबाट, संसारको प्रदूषणबाट आफूलाई जोगाएर हामी राख्दछौँ. के यो काम तपाईँले गरिरहनु भएको छ? के तपाईँले व्यक्तिगत शुद्धताको निम्ति पवित्रताको निम्ति प्रयत्न गर्नुभएको छ? आर यु स्ट्राइभिङ फर पर्सनल होलिनेस? आफ्नो जीवनलाई शुद्धतामा राख्नको निम्ति, व्यक्तिगत पवित्रताको निम्ति तपाईँले लिनुभएको त्यस्तो कदमहरू के थिए होला? यो हप्ताभरिको तपाईँको जीवनलाई विचार गर्नुहोस् कि तपाईँले आफूलाई व्यक्तिगत शुद्धताको निम्ति संसारबाट अलग राख्न निम्ति, निष्कलङ्क राख्न निम्ति प्रयत्न गर्नुभयो। लुक एट यो पास्ट लाइफ। यो हप्ता धेरै महिना अगाडि जानु पर्दैन, यही हप्ता वा हिजो बेलुकाको छ, हिजो बेलुका अथवा यो बिहानसम्म, जस्तो तपाईँ चर्च आउनुहुँदै थियो गाडीमा, यात्रा क्रममा अरूहरूसँग, के तपाईँ व्यक्तिगत पवित्रताको निम्ति प्रयत्न गरिराख्नु भएको थियो? के तपाईँ व्यक्तिगत शुद्धताको निम्ति प्रयत्न गर्दै हुनुहुन्छ? यदि छैन भने याकुबको अनुसार तपाईँको धर्म बेकार छ, तपाईँको धर्म बेकार छ, अथवा तपाईँ जे गर्नुहुन्छ एक क्रिस्चियनको नाउँमा त्यो बेकार छ। तेस्रो, परोपकारी जीवन। यो भनेको खाँचोमा परेका अनाथ र विधवाहरूलाई हेरचाह गर्ने सेवाको बारेमा हो। सो मानिस जातिले अनाथ र विधवाहरूको शोषण गरिराख्दाखेरि, सुरक्षित विहीनहरूलाई शोषण गरिराख्दाखेरि, परमेश्वरले भने तिनीहरूलाई रक्षा गर्नुहुन्छ। बाइबलको परमेश्वर अनाथ र पिता, अनाथका पिता र विधवाहरूका रक्षक हुनुहुन्छ, वचन सङ्ग्रह 68:5 अनुसार। र व्यवस्था 10:17-19 पदले भन्दछ कि किनकि परमप्रभु तिमीहरूका परमेश्वर नै ईश्वरहरूका परमेश्वर र परमप्रभुहरूका परमप्रभु, महान परमेश्वर, शक्तिशाली र भययोग्य हुनुहुन्छ, उहाँले कसैको पक्षपात गर्नुहुन्न र उहाँले कहिले घुस लिनुहुन्न। र 18:19 पदले भन्दछ उहाँले अनाथ र विधवाहरूलाई समर्थन गर्नुहुन्छ र प्रवासीहरूलाई प्रेम गर्नुहुन्छ र उनीहरूलाई भोजन र वस्त्र दिनुहुन्छ। यसै कारण तिमीहरूले पनि प्रवासीहरूलाई प्रेम गर्नुपर्छ किनकि मिश्रमा तिमीहरू पनि प्रवासीहरू थियो। सो प्रियहरू, हामी जस्तो बाउ त्यस्तै छोरा हुन बोलाइएका छौँ, जस्तो पिता त्यस्तै सन्तान हुन बोलाइएका छौँ। परमेश्वरले विधवाहरूको, अनाथहरूको वास्ता गर्नुहुन्छ र यदि हामी परमेश्वरको सन्तान हो भने यो हामीले पनि गर्नु परेको छ, यो गर्नको निम्ति हामी पनि बोलाइएका छौँ। सो प्रियहरू, हाम्रो निम्ति प्रश्न, चर्च के हामी खाँचोमा परेकाहरूको वास्ता गर्छौँ? यस चर्चभित्रकाहरूको, चर्च बाहिरका मानिसहरूको के खाँचोमा हामीले सहायता गरेका छौँ? अनाथ र विधवाहरूप्रति, असहायहरूप्रतिको तपाईँ, उनीहरूप्रति तपाईँको व्यवहार कस्तो छ? तपाईँ कस्तो व्यवहार गरिराख्नु हुन्छ कि तपाईँको व्यवहारमा सुसमाचार झल्किन्छ? प्रियहरू, हामी परोपकारी हुन बोलाइएका छौँ किनभने येशू हामीप्रति परोपकारी हुनुभयो। सो वी हैव बीन कॉल्ड टु बी चैरिटेबल टुवर्ड अदर्स बिकज क्राइस्ट हैज बीन चैरिटेबल टुवर्ड अस। भोजन र वस्त्रभन्दा बढी येशूले हाम्रो सबैभन्दा ठुलो खाँचो पुरा गरिदिनु भएर उहाँ हामीप्रति परोपकारी बन्नुभएको छ। उहाँले परमेश्वरको विरुद्धमा हाम्रा पापहरूको क्षमा दिलाउनु भएको छ। हामीले नसकेको जीवन येशूले जिदिनुभयो र उहाँले हाम्रो लागि सबै व्यवस्था पुरा गरिदिनु भयो र उहाँ हाम्रा पापहरूको प्रयासित गर्ने क्रुसमा मर्नुभयो, उहाँ गाडिनुभयो र तेस्रो दिन मृत्युकोबाट, फेरि उहाँ मृत्युबाट पुनरुत्थान हुनुभयो। हामी हाम्रा प्रभु येशू ख्रीष्टको परोपकारमा बाँचिरहेका छौँ। हामी येशू ख्रीष्टको परोपकारमा बाँचिरहेका छौँ। वी ह्याभ बिन लिभिङ इन द च्यारिटी अफ जिजस। के हामी पनि अरूप्रति परोपकारी हुनु पर्दैन र? के हामी वचन पालना गर्ने हुनु पर्दैन र? सो प्रियहरू, वचन सुन्ने तर वचन पालन नगर्ने मानिसले आफूलाई धोकारिन्छ, त्यो मानिस धन अन्धो र पाखण्डी हो। यदि त्यो मानिस तपाईँ हो भने, स्प्यानी यदि तपाईँ वचन सुन्ने र पालन नगर्ने मानिस हो भने, कृपया तपाईँ आफ्नो पापहरूबाट मुक्तिदाता येशूतर्फ फर्किनुहोस्। र यदि तपाईँ ख्रीष्टमा हुनुहुन्न भने, पक्कैले पनि यो वचनको आज्ञा तपाईँ पालन गर्न सक्नुहुन्न। र यो वचन सुन्ने र पालन गर्ने हो भने आज्ञा तपाईँको निम्ति होइन, यदि तपाईँ ख्रीष्टमा हुनुहुन्न भने, तपाईँको निम्ति सबभन्दा पहिलो त तपाईँले आफ्नो पाप प्रस्ताव गर्नुपर्ने हुन्छ र ख्रीष्टमा विश्वास गर्नुपर्ने हुन्छ। होइन भने तपाईँको निम्ति वचन सुन्ने र पालन गर्ने कुरा एक लिगलिजमको रूपमा सुन्न सकिन्छ, यो भनेको नीतिवादको रूपमा सुन्न सक्छ। ए, ख्रिस्चियन भएपछि पनि यो गर्नुहुने, त्यो गर्नु नहुने, नीति नियम त रहेछ नि भन्ने मात्र हुनसक्छ। होइन, यो त उद्धार पाएका मानिसहरूको निम्ति दिएको, जीवनशैलीको रूपमा दिएको परमेश्वरको व्यवस्था हो, परमेश्वरको वचन हो। तपाईँ उद्धार पाउनुभएको छैन भने तपाईँ ख्रिस्टमा फर्किनुहोस्, ख्रिस्टमा भरोसा गर्नुहोस्। प्रियहरू, हामी वचन पालन गर्ने मानिसहरू बनाइएका छौँ। यदि ख्रिस्टियनहरू वचनअनुसार जिउँदैन भने को जिउँछ वचनअनुसार? यदि वचनद्वारा उद्धार पाएका मानिसहरू वचनअनुसार जिउँदैनन् भने कि तपाईँको छिमेकी जिउँछ होला वचनअनुसार? कि तपाईँको छिमेकीले वचन पालन गरिदिन्छ? कि हाम्रो समाजले, कि हाम्रो प्रशासकहरूले वचन पालन गरिदिन्छ? यो हाम्रो निम्ति, हामी उद्धार पाएको मानिसहरूलाई दिएको परमेश्वरको वचन, यो वचन हाम्रो निम्ति जीवन हुन्। र प्रियहरू, यसुले लुका 11:28 पदमा भन्नुभएको छ, तिनीहरू धन्य हुन् जसले परमेश्वरको वचन सुन्छन् र पालना गर्छन्। कि तपाईँ त्यो व्यक्ति हो? कि तपाईँ त्यो व्यक्ति बन्न चाहनुहुन्छ? आउनुहोस् हामी प्रार्थना गरौँ।